तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
एसपीएस, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ मोबाइल, अनलाइन र रेडियोमा।
नमस्कार श्रोताबिन, एसपीएस साउथ एसियनको नेपाली कार्यक्रममा स्वागत छ। म कृष्ण पोखरेल। कार्यक्रम सुरु गर्नु अगाडि कामारेगल मानिस र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछौँ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौँ, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोताबिन, हरेक मङ्गलबार र बिहिबार दिउँसो 2 बजे एसपीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने एसपीएस नेपालीको यो रेडियो कार्यक्रम बिहिबार र आइतबार एसपीएस रेडियो 2 अपराह्न 4 बजेदेखि 5 बजेसम्म पुनर्प्रसारण मार्फत पनि सुन्न सक्नुहुनेछ। हामीलाई डिजिटल रेडियोमा एसपीएस साउथ एसियनमा तपाईँको डिजिटल टिभीको च्यानल नम्बर 305 अथवा एसपीएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसै गरी एसपीएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ। एसपीएस साउथ एसियन अस्ट्रेलियामा 24 घन्टा 7 दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य च्यानल पनि हो। र श्रोताबिन, नेपाली कार्यक्रममा अलिकति गीत सङ्गीत चाहिँ अलिक कमै हुन्छ, कमै सुन्न पाइन्छ भन्ने यहाँलाई लागिरहेको छ भने, अब गीत सङ्गीतकै लागि भनेर हाम्रो अर्को कार्यक्रम पनि रहेको जानकारी दिन चाहन्छु। नेपाली म्युजिक आवर, जहाँ चाहिँ नयाँ र सदाबहार गीतहरू यहाँहरूले 1 घन्टासम्म सुन्न सक्नुहुनेछ। यो चाहिँ आउँछ एसपीएस साउथ एसियनमा सोमबार दिउँसो 2-3 बजेसम्म। र श्रोताबिन, अब गीत सम्बन्धी कार्यक्रमको बारेमा पनि जानकारी दिइहालेँ, अब आजको कार्यक्रममा चाहिँ के कस्ता सामग्रीहरू समेटिएका छन् त भन्ने बारेमा पनि कुरा गरौँ। र आज चाहिँ अब बिहिबारको दिन र आइतबार पनि पुनर्प्रसारण भइरहेको यस कार्यक्रममा चाहिँ हामीले विश्वका प्रमुख 7 दिनका प्रमुख विश्व समाचारहरू सुनाएर सुरुवात गर्नेछौँ। यसपछि भने अन्तर्राष्ट्रिय प्रसङ्गलाई जोड्नेछौँ। इरानमा जारी प्रदर्शनका बारेमा कुरा गरौँला। केही दिन यता त्यहाँको सरकारले सञ्चार सेवा पनि अवरुद्ध पारेकाले त्यहाँको वास्तविक अवस्था त थाहा हुन सकेको छैन, तर पनि अब अमेरिकी राष्ट्रपतिले प्रदर्शनकारीहरूलाई सरकार विरुद्धको आन्दोलनलाई जारी राख्न भनेका छन् र सहयोग पठाउने पनि बताएका छन्। इरानमा आफ्ना आफन्तहरू रहेका अस्ट्रेलियाको इरानी समुदाय पनि यतिखेर आफन्तहरूको चिन्तामा परेका छन्। यस सम्बन्धी विस्तृत रिपोर्ट कार्यक्रममा प्रस्तुत गर्नेछौँ। यसै गरी अस्ट्रेलियामा आफ्ना सन्तान भेट्न आउने अभिभावकहरूको कथा पनि आजको कार्यक्रममा सुन्नेछौँ। अस्ट्रेलियामा आफ्ना छोराछोरी भेट्न आएका नेपाली अभिभावकहरूको अनुभूति साट्ने उद्देश्यले हामीले तपाईँलाई सिडनीको कोग्रामा अवस्थित रहेको होगबेन पार्क लिएर जानेछौँ, जहाँ चाहिँ अब गफिएर बसिरहेका केही बाबाआमासँग हामीले कसरी आजकल दिनहरू बितिरहेका छन् त भनेर प्रश्न गरेका छौँ। यो कुराकानी सुन्न चाहिँ यहाँले कार्यक्रम अन्तिमसम्म सुन्नै पर्ने हुन्छ। र नेपाल सम्बन्धी प्रसङ्गहरू पनि छन्। नेपाल सम्बन्धीको कुराकानी गर्दाखेरि चाहिँ हामीले कला क्षेत्रलाई आज समेटेका छौँ। मिथिला कलाका एकजना सर्जकसँगको कुराकानी कार्यक्रममा प्रस्तुत हुनेछ। यसै गरी अब मेलबर्नमा सुरु भएको विश्वकै सबभन्दा ठुलो टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनका बारेमा पनि कुराकानी गर्नेछौँ। कुन कुन खेलाडीले प्रतियोगितामा भाग लिँदैछन् अनि खेलका मुख्य आकर्षणहरू चाहिँ के हुन् जान्नका लागि कार्यक्रम सुन्नुपर्ने हुनेछ। अनि बिहिबार र आइतबार प्रसारण भइरहेको कार्यक्रममा केही गीत सङ्गीत पनि सुन्नु त पढि नै हाल्यो। र बिहिबारको दिन कार्यक्रम सुनिरहनु भएको छ भने चाहिँ नेपालमा आज माघे सङ्क्रान्ति परेको छ र माघे सङ्क्रान्ति भन्नासाथ घिउ चाकु र तरुल खाने दिनका रूपमा पनि लिने गरिन्छ। र तपाईँहरूले चाहिँ यहाँ अस्ट्रेलियामा आज खाना भ्याउनु भयो कि भएन अब मलाई सोध्नुहुन्छ भने त, अब मैले हिजो चाकु किनेर ल्याउन साथै खाइसकेँ र आज पनि अब खाने प्लान चाहिँ छ। र तपाईँहरूले पनि आफ्नो विचार राख्न चाहनुहुन्छ भने, केही सल्लाह सुझाव र प्रतिक्रिया छन् भने चाहिँ हामीलाई एसएमएस पनि गर्न सक्नुहुनेछ। श्रोतामित एसएमएस गर्ने नम्बर चाहिँ भनिहाल्छु, टिपेर राख्नु भएको छैन अथवा मोबाइलमा सेभ गर्नु भएको छैन भने चाहिँ यहाँका लागि नम्बर 0439799767 0439799767 चाहिँ हामीलाई एसएमएस गर्ने नम्बर रहेको छ। अङ्ग्रेजीमा एकचोटि भनिहालौँ, 0439799767 हामीलाई एसएमएस गर्ने नम्बर रहेको छ। र यो सँगै अब सोसियल मिडियामा पनि फेसबुक, एक्स र इन्स्टाग्राम मार्फत पनि हामीलाई सन्देशहरू पठाउन सक्नुहुन्छ। त्यहाँ चाहिँ हामी एसपिएस नेपालीको नाममा रहेका छौँ र हाम्रो उपस्थिति चाहिँ युट्युबमा पनि छ, एसपिएस साउथ एसियनको नाममा चाहिँ, जहाँ चाहिँ हाम्रा श्रोता अनि दर्शकहरूले पोडकास्ट र केही विशेष भिडियोहरूको आनन्द पनि लिन सक्नुहुनेछ। अब यति जानकारी दिइसकेपछि चाहिँ कार्यक्रमलाई अगाडि बढाउँ र अब कार्यक्रमको पहिलो प्रस्तुति स्वरूप चाहिँ सप्ताहका विश्व समाचारहरू सुन्नतर्फ लागौँ सहकर्मी त्रिनेता रिसालबाट।
धन्यवाद कृष्णजी र श्रोताहरूलाई पनि मेलबर्नबाट नमस्कार, म दिनिता रिसाल। एसबीएस नेपालीमा अब पालो भएको छ गत 7 दिनका प्रमुख विश्व समाचारको र मुख्य विषयमा इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी बीच त्यहाँ स्थित अमेरिकी कर्मचारीहरू उच्च सतर्कतामा, थाइल्याण्डमा भएको क्रेन दुर्घटनामा कम्तीमा 32 जनाको मृत्यु र खेलकुदमा घाइते भए तापनि डकार र्यालीमा आफ्नो प्रतिस्पर्धा जारी राख्ने ड्यानियल स्यान्डर्सको भनाई। अब समाचार विस्तारमा। संयुक्त राज्य अमेरिकाले मध्य पूर्वमा रहेका आफ्ना कर्मचारीहरूलाई उच्च सतर्कतामा राखेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध सैन्य कार्यवाहीको आदेश दिन सक्ने अड्कलबाजी बढ़िरहेका बेला यो भनाई आएको हो। उता साउदी अरेबिया स्थित अमेरिकी दूतावासले पनि आफ्ना कर्मचारीहरूलाई सावधानी अपनाउन र सैनिक रहेका ठाउँहरूबाट टाढा रहन निर्देशन दिएको छ। यसैबीच केही अमेरिकी कर्मचारीहरूलाई कतरको अल उदैद अमेरिकी सैन्य उडान छाड्न भनिएको केही संचारमा माध्यमहरूले रिपोर्ट गरेका छन्। यो हवाई अड्डामा गत वर्षको जून महिनामा इरानले आक्रमण गरेको थियो। उक्त आक्रमण इजरायल र इरान बीच 12 दिनसम्म चलेको द्वन्द्वका क्रममा भएको थियो, जसमा अमेरिकाले इरानका आणविक केन्द्रहरूमा बमबारी गरेको थियो। यसैबीच इरानले प्रदर्शनकारीहरूलाई फाँसी दिन थालेमा अमेरिकाले फेरि कार्यवाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले सीबीएस न्यूजसँगको कुराकानीमा चेतावनी दिएका छन्।
I don't know what your where you come from and what your thought process is, but you'll perhaps be very happy.
What do you mean by that?
We will take very strong action if they do such a thing. We will take very strong action.
डेनमार्कका विदेश मन्त्रीले आर्कटिक क्षेत्रको टापु ग्रीनल्याण्डलाई लिएर उत्पन्न विवाद समाधान गर्ने प्रयास स्वरूप आफू र ग्रीनल्याण्डका आफ्ना समकक्षीले अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्ससँग भेट गरेसँगै अमेरिकासँग वार्तालाप जारी राख्ने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नेटोले संयुक्त राज्य अमेरिकालाई संसारकै सबैभन्दा ठूलो टापु ग्रीनल्याण्ड हासिल गर्न सहयोग गर्नुपर्ने इंगित गरेका थिए। यसका साथै डेनमार्कले आर्कटिक र नर्थ एटलान्टिक क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढ़ाउने योजना जनाउँदै ग्रीनल्याण्ड कुनै हालतमा हस्तान्तरण नहुने सन्देश बारम्बार दिँदै आएको छ। डेनमार्कका विदेश मन्त्री लार्स रास्मसनले आपसी मतभेदबारे निरन्तर छलफल गर्न उच्च स्तरीय कार्यदल गठन गर्ने बताएका छन्।
We wasn't so successful that we reached a conclusion where our American colleagues said, "Oh, sorry, it was totally misunderstanding. We gave up on our ambitions." We agreed that it makes sense to try to sit down on a high level to explore whether there is possibilities to accommodate the concerns of the president while we at the same time respect the red lines of the Kingdom of Denmark.
उता एन्टार्क्टिका स्थित एक फ्रान्सेली अनुसन्धान केन्द्रमा कार्यरत एक पुरूष बेपत्ता भएको बताइएको छ। फ्रेन्च पोलार इन्स्टिट्यूटले फेसबुकमा फ्रान्सेली भाषामा एक विज्ञप्ति जारी गर्दै ती व्यक्ति अडेली ल्याण्डमा डाइभ गरिरहेका बेला बेपत्ता भएको जनाएको हो। उक्त भूभाग सदर्न ओसियन र साउथ पोलको बीचमा पर्ने फ्रान्सद्वारा दावी गरिएको क्षेत्र हो। यो समाचार तयार पारिएको समयसम्म उनको खोजी कार्य जारी रहेको इन्स्टिट्यूटको भनाइ छ। थाइल्याण्डमा भएको एक क्रेन दुर्घटनामा परि कम्तीमा 32 जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार चीनको सहयोगमा निर्माण भइरहेको एक उच्च गतिको रेल परियोजना स्थित सो क्रेन राजधानी ब्याङ्ककबाट उबोन राजथानी प्रान्ततर्फ जाँदै गरेको यात्रु रेलमाथि खस्दा दुर्घटना भएको हो। थाई स्वास्थ्य मन्त्रालयले दुर्घटनापछि 3 जना अझै बेपत्ता रहेको र 64 जनालाई अस्पताल भर्ना गरिएको जनाएको छ। घाइतेहरूमध्ये 7 जनाको अवस्था गम्भीर रहेको बताइएको छ। अर्को प्रसंगमा आइस भनी चिनिने युएस इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट अधिकारीहरूको गोली प्रहारबाट एक 37 वर्षीय आमा रेने गुडको मृत्यु भएपछि आप्रवासन सम्बन्धी ट्रम्प प्रशासनको कार्यनीतिको विरोधमा अमेरिकामा देशव्यापी प्रदर्शनहरू भएका छन्। कार्यकर्ता समूहहरूका अनुसार गत सप्ताहन्तभर कम्तीमा 1,000 भन्दा बढ़ी कार्यक्रमहरू अमेरिकाका विभिन्न शहरहरूमा आयोजना गरिने बताइएको थियो, जसमा प्रदर्शनकारीहरूले आइसलाई आफ्ना शहरहरू छाड्न माग गरेका थिए। विशेष गरी मिनेसोटामा अनुमानित लाखौं मानिसहरू विरोध प्रदर्शनमा उत्रिएका थिए, जहाँ गुडमाथि उनको कारभित्र 3 पटक गोली प्रहार गरिएको बताइएको छ। सरकारले गरिरहेको कार्य गलत भएको भनाई राख्दै मिनेसोटाकी बासिन्दा सेरा एभरक्याम्प
It's the right thing to do. We've got to stand up for our neighbors. We've got to stand up for our city. This is wrong. What's happening in this country is wrong, and it has to end.
गुडमाथिको गोली प्रहारको एक दिनपछि पोर्टल्याण्डमा संघीय अधिकारीहरूको गोली प्रहारबाट 2 जना घाइते भएको बताइएको छ। उक्त अधिकारीहरूले आफ्नो बचावका लागि सो कदम चालेको ट्रम्प प्रशासनको भनाई छ भने स्थानीयहरूले भने सीसीटीभी फुटेजले अरू नै देखाउने बताएका छन्। अब खेलकुद। अस्ट्रेलियन विश्व च्याम्पियन ड्यानियल स्यान्डर्सले डकार रैलीमा दुर्घटनामा परेर काँधको हड्डी र छातीको हड्डी भाँचिए पनि प्रतियोगिता जारी राख्ने अठोट व्यक्त गरेका छन्। वादी अद दवासिरदेखि विशासम्मको म्याराथन चरणमा समग्र प्रतिस्पर्धामा 6 मिनटले अगाडि छँदा 31 वर्षीय स्यान्डर्स बालुवाको ठूलो डिस्कोमा दुर्घटनामा परेका थिए। प्रतिस्पर्धा सकिन 3 दिन मात्र बाँकी रहेकाले अहिले हार मान्नुको कुनै अर्थ नरहेको उनको भनाइ छ।
Yeah, you'll see me on the start line for sure. I finished the stage off in the sand dune, so we've got no sand really for the rest of the race. So happy about that. Otherwise, it would be I'd be second guessing of what we do.
हस्त श्रोतावृन्द, एसबीएस नेपालीबाट यस हप्ताको साप्ताहिक विश्व अपडेट यति नै। थप सामग्रीका लागि हाम्रो वेबसाइट sbs.com.au/nepali जानुहोस्।
र धन्यवाद निताजी पछिल्ला 7 दिनका विश्वका प्रमुख समाचारहरूका लागि। र यो समाचार पनि यहाँले हाम्रो वेबसाइट sbs.com.au/nepalima गएर सुन्न सक्नुहुनेछ र एसपिएसको अडियो एप डाउनलोड गरेर नेपाली एसपिएस नेपालीलाई फलो गर्नुभयो भने चाहिँ आफू अनुकूल मिलाएर यो र यो जस्तै अन्य सामग्रीहरू पनि यहाँले सुन्न सक्नुहुनेछ। र यो अन्तर्राष्ट्रिय समाचारपछि चाहिँ अन्तर्राष्ट्रिय प्रसङ्गलाई नै जोडौँ र प्रसङ्ग इरानको। अब सञ्चार माध्यमहरू सञ्चार सेवा अवरुद्ध भएका कारण चाहिँ इरानमा भएको प्रदर्शनको वास्तविक तस्विर बाहिर नआए पनि हालसम्म यो समाचार तयार पारुन्जेलसम्म 2,000 भन्दा बढी मानिसको ज्यान गइसकेको बताइन्छ। र इरानी अधिकारीहरूले चाहिँ प्रदर्शनमा सहभागी भए मृत्युदण्डको सम्मको सजाय दिने बताइरहँदा चाहिँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ सहयोग आउँदै गरेको भन्दै त्यहाँको नेतृत्व विरुद्धको आन्दोलनलाई जारी राख्नलाई अनुरोध गरिरहेका छन्। यससँग सम्बन्धित पछिल्लो जानकारी सहितको रिपोर्ट अब सुन्नतर्फ लागौँ। इरानी सरकारले त्यहाँको इन्टरनेट र फोन सेवा काटेको छ, जसका कारण 8.50 करोड मानिसहरू देश बाहिर सम्पर्क गर्नबाट वञ्चित छन्। हप्ता लामो अवरुद्धले प्रदर्शनकारी विरुद्ध सरकारले घातक बल र हिंसाको हद पार गरेका चिन्ताहरूलाई थप बढाएको बताइन्छ। अस्ट्रेलियामा रहँदै आएका मोर्सेन हाक्सिनास इरानमा रहेका आफ्ना 2 छोरीको फोनको बेग्र प्रतीक्षामा छन्।
On the one hand, a feeling of fear, worry, anxiety, and nightmares. And on the other hand, a sense of freedom and pride in my compatriots, in my country.
हक्सिनास इरानमा प्रदर्शनमा सरेको हुँदा जेल हालिएपछि सन् 2023 शरणार्थीका रूपमा अस्ट्रेलिया आएका हुन्। उनले करिब 1 हप्तादेखि इरानमा रहेका आफ्ना छोरीहरूको आवाज सुनेका छैनन्। हाल 31 प्रान्तमा फैलिएको प्रदर्शनलाई दबाउने प्रयास स्वरूप सरकारले 8 जनवरीदेखि सञ्चार सेवा बन्द गरेको हो। मोर्सेन हक्सिनास अन्तिम पटक आफ्नै एक छोरीसँगको कुराकानीको स्मरण गर्छन्।
She was very scared. She was very worried. And she was telling me that she wished she were here with me.
13 जनवरीमा अन्तर्राष्ट्रिय टेलिफोन सेवा अस्थायी रूपमा सुचारू गरिए तापनि फोन गर्न मात्र मिल्ने बनाइएको छ, तर कनेक्सन भने अस्थिर र कल ड्रप हुने गरेको बताइन्छ। प्रदर्शनकारीहरूले भने सञ्चार बाइपास गर्न एलन मस्कको कम्पनी स्टारलिङ्कको सेटेलाइट सेवा प्रयोग गर्न थालेको बताइएको छ। तर यसलाई रोक्न सरकारी अधिकारीहरूले रिसिभरहरू जफत गर्ने र जामरको प्रयोग गरेको बताइन्छ। एल्प टोकर इन्टरनेट मोनिटरिङ ग्रुप नेटब्लक्सका संस्थापक हुन्।
Does cover a large geographic area, but it doesn't cover the entire country or even entire cities. So that means that there is still an essential flow of information. We also know that people are able to drive up to the borders and get cell connectivity from neighboring countries, even from neighboring villages and Wi-Fi. There are other alternatives. They're just slightly harder to use.
Holistic Resilience ek American samuha ho jasle damankari ra bandh samaj ma suchana bistar ko kaam garcha. Ukta samuha le hal Iran ma Starlink le nishulka sewa diraeko bataunchha. Sanchar sewa lai sucharu garne arko prastavit vikalpa chahi space ma satellite haru lai mobile phone tower ka rup ma kaam garaune bhayeko bataincha jasle Iran ka manishharu lai sidha connection ra data uplabdha garauncha. लन्डनका साइबर जासुसी अनुसन्धानकर्ता नरिमान खरीफ यो विकल्प काम लाग्ने बताउँछन्।
Satellite service that connects directly to regular smartphones without needing any special equipment. Nothing the regime can actually confiscate or destroy. And for Iranians, this would be transformative, you know. They could communicate freely, organized, share what's happening with the world, and access uncensored information. So the regime main tool of repression has always been silencing the people. I believe this technology takes that power away from them.
यता अमेरिकामा चाहिँ राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा चाल्न सकिने कदमका बारेमा राष्ट्रिय सुरक्षा समितिसँग छलफल गरेका छन्। अधिकारीहरूले आक्रमण प्रतिबन्ध वा साइबर हमलाका बारेमा छलफल भएको बताएका छन्। ब्रिफिङ अघि पत्रकारहरूले ट्रम्पले सोसल मिडियामा इरानका प्रदर्शनकारीहरूलाई सहयोग आउँदैछ, प्रदर्शनलाई जारी राख भनेर लेखेको कुरा स्पष्ट पार्न अनुरोध गरेका थिए।
You're going to have to figure that one out, I'm sorry.
So many people have been killed in Iran.
Nobody's been able to give me an accurate number. I have heard numbers from, everything's a lot, one is a lot. But I've heard numbers much lower and I've heard numbers much higher. We'll be knowing, we're probably going to find out over the next 24 hours. I think it's a lot.
ट्रम्पले प्रदर्शनकारीहरूलाई मार्न बन्द नगरेसम्म इरानका सरकारी अधिकारीहरूसँगको कुराकानी र भेट रद्द गरिएको पनि बताएका छन्। उनले यसअघि प्रदर्शनकारी मारिएमा अमेरिका यसमा सामेल हुने चेतावनी दिएका थिए। ससेक्स विश्वविद्यालयका इन्टरनेसनल रिलेसनका एसोसिएट प्रोफेसर क्यामरुन मार्टिन इरानलाई लिएर ट्रम्पको आफ्नै योजना भएको बताउँछन्।
ट्रम्प्स प्राइमरी एम इज टु चेन्ज द बिहेभियर अफ इरानियन रेजिम, नॉट नेसेसरीली द रेजिम इटसेल्फ, एन्ड देयरफोर इट हैज यूज्ड the pressure coming from the protesters internally to extract, to get the concessions it wants from Iran. And these concessions primarily are about Iran's nuclear project, which US wants to be practically seized in terms of enrichment inside Iran, as well as limiting the range of Iran's missiles so that Israel is not in danger. And if these aims achieved, I doubt that Trump would care much about the kind of quite frightening number of protesters being killed.
अमेरिकामा रहेको मानवाधिकार सम्बद्ध एक न्यूज एजेन्सीले भने गत डिसेम्बर 28 यताको दुई हप्ताको समयमा 2403 जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको बताएको छ। रोइटर्सले भने एक नाम नखुलाइएका इरानी अधिकारीको भनाइलाई राख्दै मृत्यु हुनेको संख्या धेरै नै रहेको, लगभग 2000 जति भनेर रिपोर्ट गरेको छ। 12 जनवरीमा इरानी सरकारले परिस्थिति नियन्त्रण बाहिर नगएको भन्दै प्रतिविरोधमा भाग लिन समर्थकहरूलाई आग्रह गरेको थियो। इरानी विदेश मन्त्री अब्बास अर्घाचीले सुरक्षा सेवासँग समन्वयपछि इन्टरनेट सेवा सुचारू गर्ने बताए पनि कहिले भनेर चाहिँ खुलाएका छैनन्। अल जजिरा अरेबिकसँग कुरा गर्दै उनले इरानी अधिकारीहरूसँग सेवा बन्द गर्नु बाहेकको विकल्प नभएको पनि बताए। विदेशी शक्तिले प्रदर्शनलाई आश्रय दिइरहेको पनि उनको आरोप थियो।
The recent war lasted 12 days and January 8 was the 13th day of that war. What the enemy failed to achieve in that war, it sought to achieve here in another way by steering tension within Iranian society. Therefore, our security forces had to intervene and make the decision to cut internet. For this reason, the communications of those terrorist groups had to be cut and coordination among them had to be prevented, which was achieved with God's help. After 3 days, the situation came under control. A major portion of those terrorist agents were arrested and we have their confessions.
गत वर्षको जुनमा इजरायल र अमेरिकाले गरेको आक्रमण इरानले नबिर्सिएको पनि उनको भनाइ छ। सन् 2022 मसा अमिनीको हिरासतमा मृत्युपछिको आन्दोलनपछि इरानको सरकारलाई अहिलेको प्रदर्शन निकै ठूलो चुनौती भएको बताइन्छ। जर्मन चान्सलर फ्रेडरिक मर्स त्यहाँको सत्ता ढल्न सक्ने सम्भावना रहेको
बताउँछन्। I believe we are now seeing the final days and weeks of this regime. In any case, it has no legitimacy through elections in the population. The population is now rising up against this regime. I hope there is a possibility to end this conflict peacefully.
तर समीक्षकहरू भने अहिले नै निष्कर्ष प्रक्षेपण गर्ने बेला भइ नसकेको बताउँछन्। अन्य संकेतहरूलाई नजिकबाट हेर्नु भने उनीहरूको भनाइ छ। अस्ट्रेलियाको ह्युमन राइट वाचकी निर्देशक डेनियला क्याप्सन अधिकारवादी संस्थाहरूले त्यहाँ भएको दमनको दस्तावेज राख्ने काम गरिरहेको भए पनि संचार अवरुद्ध भएका कारण त्यो काम गाह्रो भएको बताउँछन्।
We are very concerned about how high the death toll is. We are really concerned that it's higher than the reports that we're getting, but what we're concerned about is that we just don't know. And we're concerned that the Iranian authorities are able to conceal what they're doing by this internet shutdown. It's a tactic that has been used in the past and it's a tactic that they're using now. So it's really, really important that governments are putting pressure on the Iranian authorities to lift the internet shutdown so that we can get a better picture of what's going on. What we've seen in the past with protests is that the arrests and the torture, but the beating, we see rape, we see all sorts of human rights violations that stem from these violent protest crackdowns.
इरानले अस्ट्रेलियामा भएका एन्टिसेमिटिक आक्रमणमा भूमिका खेलेको गुप्तचर अधिकारीहरूले प्रमाण फेला पारेपछि गत वर्षको अगस्तमा अस्ट्रेलियाले इरानसँगको कूटनीतिक सम्बन्ध तोडेको थियो। एसपीएस न्यूजका लागि बिवा क्वान, जेनिफर सेरर र एसपीएस पर्सियनका निब स्याड्रोलो रेबीले तयार पारेको रिपोर्ट। र श्रोताबिन्द सुन्यौ, सञ्चार माध्यमहरू अवरुद्ध हुँदाखेरि, सञ्चारका साधनहरू अवरुद्ध हुँदाखेरि इरानमा भएको प्रदर्शनको वास्तविक तस्विर त बाहिर आएको छैन। यद्यपि अब न्युज एजेन्सीहरूले चाहिँ 2000 बढी मानिसको ज्यान गइसकेको बताइरहेका छन्। र यो प्रसङ्गसँगै अब इरानको अपडेटेड समाचारहरूका लागि चाहिँ हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा यहाँहरू जान सक्नुहुनेछ। र सँगै अब कार्यक्रममा प्रस्तुत भएका, हुन नसकेका अथवा आधा मात्र प्रसारण भएका सामग्रीहरू सुन्नका लागि पनि हाम्रो वेबसाइट एसपिएसको अडियो एप डाउनलोड गरेर पनि यहाँले सुन्न सक्नुहुनेछ। र अन्तर्राष्ट्रिय प्रसङ्ग सँगसँगै अब चाहिँ कार्यक्रममा पहिलो ब्रेक लिने बेला भएको छ। ब्रेक पछाडि चाहिँ हामी यहाँलाई कोग्रा सिडनीमा बस्नुहुन्छ भने चाहिँ हामी सिडनीको एउटा परिचित चिरपरिचित चर्चामा रहेको ठाउँ कोग्रा, र त्यो कोग्राको पनि नेपाली अभिभावकहरू धेरै जाने एउटा पार्क रहेको छ, त्यो पार्कतिर लिएर जानेछौँ। अहिलेलाई ब्रेक लिनतर्फ लागौँ।
तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ।
पुनः स्वागत छ श्रोताबिन्द, एसपिएस साउथ एसियनमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ। म कृष्ण पोखरेल यहाँहरूको साथमा रहेको छु। र बिहिबारको दिन सिडनीस्थित आटामोनको स्टुडियो 99 म प्रत्यक्ष आइरहेको छु। र आइतबारको दिन सुनिरहनु भएको छ भने चाहिँ कार्यक्रमको यो पुनर्प्रसारण हो। र अब कार्यक्रम भर्खरै सुन्न सुरु गर्नुभयो अथवा भर्खरै रेडियो अन गर्नुभयो, कतै जाँदै हुनुहुन्छ, नेपाली कार्यक्रम सुन्नुभयो र कहाँ कहिले आउँछ यो कार्यक्रम भन्ने जस्तो लागिरहेको छ, पहिलोपटक सुन्दै हुनुहुन्छ भने चाहिँ हाम्रो बारेमा र कार्यक्रमको बारेमा अलिकति बताइहालौँ। यो कार्यक्रम चाहिँ यहाँले बिहिबार र मङ्गलबारको दिन दिउँसो 2 एसपिएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने गर्दछ। र सँगै चाहिँ एसपिएस नेपालीको यो रेडियो कार्यक्रम यहाँले बिहिबार आइतबारका दिन एसपिएस रेडियो 2 चाहिँ अपराह्न 4 to 5 पुनर्प्रसारण मार्फत पनि सुन्न सक्नुहुनेछ। अब हामीलाई डिजिटल रेडियोमा चाहिँ एसपिएस साउथ एसियनमा तपाईँको डिजिटल टिभीको च्यानल नम्बर 305 अनि एसपिएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसै गरी एसपिएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/नेपाली मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण चाहिँ सुन्न सकिन्छ। एसपिएस साउथ एसियन चाहिँ अस्ट्रेलियामा 24 साथै दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य च्यानल पनि हो। र श्रोताबिन, अघि हामीले कार्यक्रममा ब्रेकमा जानुभन्दा अगाडि भने जस्तै अब यहाँलाई अब सिडनीमा बस्नुहुन्छ भने चाहिँ अथवा सिडनीमा बस्नुहुन्न तर पनि अब नाम चाहिँ धेरै सुनिरहेकै हुनुपर्छ यहाँले सिडनीमा नबसे पनि कोगरातिर लिएर जाँदैछौँ र अस्ट्रेलियामा चाहिँ अब आफ्ना छोराछोरी भेट्न आएका नेपाली अभिभावकहरूको अनुभूति साट्ने उद्देश्यले चाहिँ सिडनीको कोगरा अवस्थित होगबेन पार्क हामी यहाँलाई लिएर जाँदैछौँ जहाँ चाहिँ अब गफिएर बसिरहेका केही बा आमासँग हामीले कसरी आजकल दिन बित्दैछ त तपाईँहरूको भनेर प्रश्न गरेका थियौँ र आउनुहोस् बा आमाहरूको रमाइलो अनि दुखेसो के कस्ता छन् त यसै बारेमा सुनौ सहकर्मी सचित खकुरेलबाट।
बुवा आमाहरूले आफ्नो सन्तानलाई विदेशमै बसोस् आफूबाट टाढा होस् भने जस्तो कोही पनि बाबा चाहदिनन्।
मेरो भित्री मनले चाहिँ छोराछोरीहरू नेपालमै बस आफ्नो पछिलाई आफूलाई पनि सहारा यसो रमाइलो पनि हुन्छ यसो चाडबाड यताउता जहिले पनि।
सुनिहाल्नुभयो अभिभावकहरूको यो भनाई, आफ्ना सन्तान साथ नहुनु र उनीहरू अब फर्केर फेरि आउँछन् भन्ने आश नरहनुले केही हताश देखिए पनि उनीहरू पुनसँगै परिवारका साथ दिनचर्या बिताउन पाउँदा भने खुसी देखिएका थिए। भर्खर जन्मिएको नाति स्याहार्न सिडनी विगत एक वर्षदेखि बस्दै आइरहेकी निना शर्मा बुढेसकालको सहारा आफ्ना सन्तान आफ्नै देश फर्के हुने भन्दै थिइन्। त्यसै गरी काठमाडौँबाट नातिकै मुख हेर्न केही महिना अघि मात्र अस्ट्रेलिया आइपुगेका विश्वभाषा क्याम्पसका फ्रेन्च भाषाका लेक्चरर ध्रुवराज पाण्डे आफ्ना छोराछोरी घर छोडेर विदेश बसुन् भनेर खुसी हुने कोही पनि अभिभावक हुँदैन भन्दै थिए, तर छोराछोरीहरूको जीवन र करियरबारे सोच्ने अधिकार उनीहरूकै भएको हुनाले अभिभावकको कर्तव्य भनेको हस्तक्षेप गर्नु नभई बरु उल्टै उनीहरूलाई साथ दिई जीवन सहज बनाइदिनुपर्ने उनको तर्क थियो।
अब हाम्रो उनीहरूको भविष्य उनीहरूको व्यक्तिगत जीवनकोमा चाहिँ हामीले चाहिँ बाधा बन्नु हुँदैन। उनीहरूको यदि भविष्य उज्जवल जहाँ जहाँ हुन्छ जुन ठाउँ बस्नुहुन्छ त्यही उनीहरूलाई चाहिँ हामी रोज्ने चाहिँ अवसर दिनुपर्छ, उनीहरूको रोजाईलाई हामीले समर्थन गर्नुपर्छ भन्ने चाहिँ मान्यता राख्ने मैले चाहिँ म पढेँ।
हामीले भेटेका अधिकांश बा आमा खुसी देखिन्थे किनकि साउँभन्दा ब्याजको माया भने जस्तै नाति नातिनीसँग समय बिताउन पाउने हुनाले यो खुसी साट्नमै तल्लीन थिए अभिभावकहरू। चितवनबाट सिडनी घुम्न आइपुगेका रोशन कुमार न्युपाने पार्कमा नातिनीसँग रमाउँदै खेलिराखेका भेटिए। एसबिएसको माइक देख्ने बित्तिकै उनी खुसी हुँदै हामी समक्ष प्रस्तुत भए। हामीले पनि सोधिहाल्यौँ, तपाईँ त निकै खुसी देखिनुहुन्छ नि, उनले हाँस्दै भने।
नातिनी लिएर आएको छु, नातिनीलाई डुलाउनु पाएको छु, योभन्दा खुसी अरू के छ र नि।
त्यसो भए त तपाईँ अब सिडनीमै रमाइसक्नु भयो होला होइन त भन्दा न्यौपानेले थोरै भावुक हुँदै भने, नेपालमै पर्याप्त अवसर र आमदानी भएको भए कसैका छोराछोरी विदेश जाने नै थिएनन् होला नि।
यहाँ जस्तो हाम्रो केटाकेटीले काम गर्छन् त्यस्तै गरेर नेपालमा नि पैसा दिनु सक्यो कि हाम्रो केटाकेटीहरू यहाँ आउनु सक्दैन होला, यहाँ बिहान के हो बेलुका के हो बिचार दिन रात खटिन्छन् हाम्रो देशमा जाने त्यो छैन।
उनीले नै चित्त बुझाउँदै भन्न थाले, यो पनि त घरै हो नि होइन र,
यो भने कर्मभूमि छोराछोरीको कर्मभूमि, अब उनीहरूको यो नै एउटा घर जस्तै त भइन्छ।
सँगै हाम्रो कुरा सुनिरहे कि आमा मनमाया लिम्बू जोसिँदै आइन् र हाँस्दै यस्तो भनिन्।
यहाँ र वहाँ धेरै फरक नै, अब आफ्नो देश भनेको आफ्नो देश हो होइन।
लिम्बू बिर्तामोडबाट केही महिना अघि मात्र अस्ट्रेलिया आएकी रहेछन्। छोराछोरीसँग समय पनि बिताउन पाइने अनि घुम्न पनि पाइने हामीले सोधिहाल्यौँ, भनेपछि आमा रमाइरहनु भएको छ होइन त।
इङ्ग्लिस चाहिँ आउँदैन होइन, साथीहरूसँग आउँछु बोल्छु गफ गर्छु।
अधिकांश अभिभावक समय बिताउन नजिकैको पार्कमा भेला हुने गर्दछन्, हामी सबैले देखेका छौँ। खासमा किन रहेछ त भन्ने हाम्रो जिज्ञासामा पटक पटक अस्ट्रेलिया आउँदै गरेकी राधा रुक्मिणी बरालले मुस्कुराउँदै भनिन्,
छोराछोरी बिजी यहाँ चाहिँ।
ललितपुर घर भएकी राधा रुक्मिणी बराल तेस्रो पटकको भ्रमणमा अस्ट्रेलियामा आएकी रहेछिन्। आमालाई त त्यसो भए धेरै कुरा थाहा भइसक्यो होला नि त अब भन्दा उनको उत्तर यस्तो थियो,
पानी पँधेरै भयो अस्ट्रेलिया।
सजिलो गाह्रो के छ त यहाँ भन्ने हाम्रो जिज्ञासामा उनले यसो भनिन्,
अब जानेकोले अलिअलि त त्यो इङ्ग्लिसहरू पनि बुझिहालिन्छ र जानलाई त्यसलाई केही गाह्रो पनि छैन, अब पसलहरू पनि गइन्छ त्यसलाई पनि गाह्रो छैन होइन। अब हाम्रो प्राकृतिक अब रीतिरिवाज त्यो त यहाँ छैन होइन। अब दिन कटाउनलाई चाहिँ के छ भने बच्चा छैन भनेदेखि त गाह्रै होला, तैपनि यो पार्कहरूमा आएर प्रशस्त नेपाली अभिभावक भेटेकोले त्यस्तो गाह्रो हुँदैन।
रीतिरिवाजको कुरा आइहाल्यो, अभिभावकहरूलाई पूजापाठ धर्म कर्म गर्न अस्ट्रेलियाका प्राय ठाउँहरूमा यथेष्ट व्यवस्था छ जस्तो लाग्छ कि के लाग्छ भन्ने हाम्रो प्रश्नमा ललितपुर मन्दिरै मन्दिरको सहरबाट सिडनी आफ्नो सन्तानलाई भेट्न भर्खर आइपुगेका रमेशमान प्रधानको भनाइ यस्तो छ।
यहाँ चाहिँ मन्दिरहरू त्यति छैन, पूजासूजा गर्न पाउँदैन,
पूजा पाठ गर्न चाहिने जजङ्गा पाइँदैन होला भनेर चिन्तित भएकी दिव्य रश्मि प्रधान नेपाली पसलमा अत्यावश्यक प्राय सबै कुरा पाउँदा दङ्ग देखिन्थिन्।
यहाँ पनि रहेछ, पाउँछ रहेछ, नेपाली पसलहरूमा सामानहरू पाउँछ, तर नेपालमा काठमाडौँमा जस्तो सबै यसै गर्छु भन्दा चाहिँ हामीले यहाँ हुँदैन।
ललितपुरबाट छोरी ज्वाइँ र नातिहरूसँग समय बिताउन अस्ट्रेलिया आइपुगेकी प्रधान भन्दै थिइन्, पढे लेखेको शिक्षित भएर के गर्नु, नातिहरूसँग बोल्न नजानेको जस्तो हुनु परेको छ।
इङ्ग्लिस त आउँथ्यो नि, जाने पनि थियो, तर यही बच्चाहरूले बोलेको पनि बुझ्दैन उनीहरूले भनेको, अलि अनि भाषाको समस्या त छ।
उनको कुरामा सही थाप्दै थिए रमेशमान प्रधान पनि, इङ्ग्लिस आएर के गर्नु, यहाँको प्रोनाउन्सिएसन नै आउँदैन।
हामीलाई अब इङ्ग्लिस आए पनि प्रोनाउन्सिएसन बोल्न बुझ्दैन होइन, एक्लै दुक्लै हिँड्नलाई गाह्रै छ।
यता प्रधानकै कुरामा सहमति जनाउँदै निना शर्मा यसरी भन्छिन्,
नेपालीहरूलाई चाहिँ अलिकति पसलतिर यताउता जाँदा कति त नेपालीहरू पनि भेटिन्छ त्यहाँ पसलमा पनि, तर अलि अप्ठ्यारै हुन्छ, जस्तो अलि भाषा नजान्नेलाई त अलिकति समस्यै छ हामीलाई यहाँ।
भाषा आउँछ र थोरै चनाखो भए एक्लै दुक्लै पनि आनन्दले घुम्न सकिने ध्रुवराज पाण्डेको तर्क छ, किनकि अस्ट्रेलिया निकै व्यवस्थित लाग्यो रे उनलाई।
हामीहरूले आर्ट गर्यो भनेदेखि एक्लै पनि हिँड्छ, यहाँको व्यवस्था एकदम राम्रो हुनाले यो सबै अब रेलवे स्टेसन छिरेपछि अलिकति गम्भीर भएर सोच्ने भनेदेखि आफ्नो गन्तव्यमा चाहिँ सहिले पुग्न सकिन्छ भने जस्तो लाग्छ मलाई।
भनेपछि भाषा जानेर पनि यहाँको एक्सेन्ट नबुझ्दा गाह्रो हुने रहेछ। नाति नातिनाहरूसँग बस्दा दुई चारवटा शब्द जानेर फर्किए उता यसो बसी बियालोमा गफिने बाटो हुने अभिभावक भन्दै थिए, अनि सँगै एउटा उन्मुक्त हाँसो गुन्जियो।
तपाईँको समुदाय, तपाईँको कुराकानी, एसपीएस नेपाली।
र श्रोताबिन्द, ढुङ्गाको भर माटो भने जस्तै पार्कमा एकअर्काको खुसी र हाँसो साटिरहेका समस्त बाबाआमाको बसाइ सुखद रहने अपेक्षासहित एसपिएस नेपाली छुट्टियौँ र बाबाआमासँग भलाकुसारी गर्दै हुनुहुन्थ्यो सहकर्मी सचित ककुरेल। हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारप्रति एसपिएसको समर्थन वा विरोध छैन। र श्रोताबिन, यो रमाइलो कुराकानी पछि चाहिँ अब कार्यक्रममा अर्को व्यापारिक विश्रामको बेला भएको छ। यो व्यापारिक विश्राम पछि चाहिँ हामी नेपालसँग सम्बन्धित भएर केही कुराकानीहरू, केही अन्तर्वार्ताहरू सुनाउनेछौँ, सँगै अस्ट्रेलिया सम्बन्धी खेल सम्बन्धी प्रसङ्गहरू पनि बाँकी नै छ कार्यक्रममा। अहिलेलाई ब्रेक दिनतर्फ लागौँ। र पुनः स्वागत छ श्रोताबिन्द, एसपिएस रेडियोमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ, म कृष्ण पोखरेल यहाँको साथमा रहेको छु। र कार्यक्रम भर्खर सुन्न सुरु गर्नुभएको हो भने चाहिँ अब हाम्रो बारेमा र कार्यक्रमको बारेमा अलिकति बताइहालौँ। हरेक बिहिबार र मङ्गलबार दिउँसो 2 बजे एसपिएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने एसपिएस नेपालीको रेडियो कार्यक्रम, बिहिबार आइतबार एसपिएस रेडियो 2 अपराह्न 4-5 बजेसम्म यहाँले पुनर्प्रसारण मार्फत पनि सुन्न सक्नुहुनेछ। हामीलाई डिजिटल रेडियोमा चाहिँ एसपिएस साउथ एसियनमा तपाईँको डिजिटल टिभीको च्यानल नम्बर 305 अथवा चाहिँ एसपिएसको अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसै गरी एसपिएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sps.com.au/नेपाली मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ। एसपिएस साउथ एसियन अस्ट्रेलियामा 24 घन्टा 7 दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य च्यानल हो। र अहिलेसम्म चाहिँ कार्यक्रममा हामीले अब विश्वका समाचारहरू सुन्यौँ, इरानको पछिल्लो अवस्थाका बारेमा पनि चर्चा गऱ्यौँ, अनि हामी यहाँलाई कोग्रा पनि लिएर गयौँ जहाँ चाहिँ अब अस्ट्रेलियामा आउनुभएका अभिभावकहरूसँगको फलाकुसारी, मिठो फलाकुसारी पनि हामीले सुनायौँ। र अब चाहिँ कार्यक्रमलाई अगाडि बढाउँ र अघि ब्रेकमा जानुभन्दा अगाडि भने जस्तै अब चाहिँ नेपालसँग सम्बन्धित प्रसङ्गलाई छोड्दैछौँ। श्रोताबिन, नेपालसँग सम्बन्धित कुराकानीको कुरा गर्दाखेरि चाहिँ मिथिला कलाका सर्जक एस यसै सुमनको चित्रकला मिथिला कस्मोज भाग सात चाहिँ जर्नी अफ पिलग्रिम गत साता काठमाडौँमा प्रदर्शन भयो र टेक्सटाइल डिजाइनर सुमनले चाहिँ करिब चार दशक मिथिला कलाको सृजना र यसको प्रवर्धनमा बिताएका छन् र हाम्रो नेपाल संवाददाता प्रतीक्षा दुलाल उनको चित्रकला प्रदर्शनमा पुग्दा चाहिँ सुमन त्यहाँ आएका युवाहरूलाई मिथिला कलामा लाग्न प्रेरित गरिरहेको भेटिन्। सुनौ सुमनसँग दुलालले गरेको यो कुराकानी।
हजुरको यस पटकको चाहिँ यो अलि फरक छ एक्जिबिसन, हुन त पहिल्यैदेखि गरिरहेको सिरिजको निरन्तरता भए पनि यहाँको चाहिँ कलाहरू हेर्दाखेरि चाहिँ यहाँले मिथिला आर्टमा पनि धेरै कुरा नयाँ प्रयोग गर्न खोज्नु भएको जस्तो देखिन्छ, कसरी आयो यो सोच?
यो कलाकारको र कला यात्रा भन्ने भन्दै जाँदाखेरि यो शीर्षक नै एउटा यात्राको कथा भन्ने एउटा शीर्षक आयो, जस्तो कि जर्नी अफ अ पिलग्रिम। अब जर्नी अफ अ पिलग्रिम हुँदाखेरि हाम्रो देशको जुन विविधता छ, यो विविधतामा जब हामी यात्रा गर्छौँ त्यसका विभिन्न आयामहरू हामीले सगाल्दै जान्छौँ र एउटा कलाकारले त्यो आयाम सबालेका आयामहरूलाई जब आफ्नो क्यानभासमा पोख्दाखेरि उसले अब त्यो नै उसको सृजनात्मक क्षमतामा डिपेन्ड गर्छ। र आजको यो एक्जिबिसन जुन हेरिरहनु भएको छ यसमा चाहिँ यसका देवी कथादेखि त्यो सुरु हुन्छ, त्यसपछि रामायण महाभारतको कथा छ, त्यसपछि उपत्यकाको कथा छ, त्यसपछि जनकपुर कथा छ, त्यसपछि त्यही भित्र चाहिँ बौद्ध कथामा आएर त्यो टुङ्गिएको छ।
मिथिला आर्ट भनेर प्रमोट गरिराख्दाखेरि चाहिँ बुद्धका कुराहरू पनि राख्नु भएको छ, विभिन्न चित्रहरू चाहिँ होइन बुद्धसँग सम्बन्धित छन्, बुद्धकै तस्विर छन्, स्वयम्भूनाथको छ, बौद्धको छ, होइन यो चाहिँ कसरी यसमा पर्यो?
अब यो हाम्रो देशको विविधताको सांस्कृतिक विविधता छ, त्यसमा चाहिँ हामी 126 भाषा बोल्छौँ, त्यत्तिकै संस्कृति हामीसँग छ। त्यसभित्र चाहिँ अब हिन्दू म्याथोलोजीलाई के कुरा गर्ने हो भने यो एक्जिबिसनभित्र राम अवतार, कृष्ण अवतार र बौद्ध अवतार, नौ विष्णुका नौ अवतारमा आएर यो एक्जिबिसन टुङ्गिएको छ। तसर्थ जब हामी मिथिलाका यात्रीहरू पशुपति दर्शन गर्न आउँछौँ त्यतिखेर हामीले बौद्ध स्तूपाहरू पनि भ्रमण गर्छौँ, स्वयम्भू जान्छौँ, बौद्ध जान्छौँ। तसर्थ यो एक्जिबिसनमा मलाई लाग्यो कि यो सब जबसम्म बुद्धको कथाहरू आउँदैन चाहिँ मेरो बसाइ काठमाडौँका कुराहरू आएन भने यो कम्प्लिट हुन सक्दैन जस्तो लागेको थियो, तसर्थ यो एक्जिबिसनभित्र यसलाई चाहिँ मैले ल्याएको हो।
कति समय लाग्यो यसपालिको चाहिँ एक्जिबिसनको लागि सामग्री तयार गर्न?
यो सिरिज बनाउनलाई मेरो कोभिड लकडाउन पछि एउटा सिरिज आएको थियो, त्यो कोभिडभित्र दुई वर्षको कामहरू त्यहाँ भएको थियो, मिथिला कस्मस द साइकल अफ टाइम भनेर थियो। त्यसपछि यो 22 त्यो सकिएको थियो र 22 यो 3-4 वर्ष लाग्यो, 3 वर्ष मोटामोटी भनौँ न, यो 25 एक्जिबिसन हो र यस यो 3 वर्षभित्रको कामहरू हो।
यसपालिको चाहिँ यो केले प्रेरित गर्यो यहाँलाई यो जर्नी अफ अ पिलग्रिम भन्ने शीर्षकमा चाहिँ सृजना गर्न?
सृजना गर्नलाई जब कलाकारले आफ्नो अभिव्यक्त गर्न केही स्टोरी त चाहिन्छ, स्टोरीको खोजी गर्दै जाँदाखेरि म आफूलाई आफ्ना पुराना फाइलहरूलाई निहालेर हेरेँ र यो मेरो 40 वर्षको जुन करिब करिब 40 वर्षको जुन यात्रा भयो त्योभित्र मैले यसलाई यात्रा शब्दमा नै मैले यसलाई टुङ्गाउन खोजेको हो। तसर्थ यसपालि यो यात्रा सम्बन्धका कथाहरू आए, जसमा कि ट्रेनको यात्रा छ, चाहे डोली कहारको यात्रा छ, चाहे पानीको यात्रा छ, होइन विभिन्न यात्राहरूलाई मैले यहाँ ल्याएको।
यात्राको कुरा गर्दा यहाँले एउटा कलाकारको रूपमा, आर्टिस्टको रूपमा झन्डै 4 दशक बिताउनु भएको छ मिथिला आर्टको सृजना गरेर, यसको प्रचार गरेर, सम्झेर हेर्दा कस्तो लाग्छ, कसरी बिते झन्डै 4 दशक?
अब कलाकार र कलाकारको सृजना क्षमता यात्राले बढाउँछ। अब यो 25 भन्ने हो भने 24-25 मैले देश विदेशको पनि यात्रा गरेँ, सिङ्गापुर होस् चाहे श्रीलङ्का होस् चाहे त्यो न्युयोर्कको सिरिज न्युयोर्क गएँ। त्यसपछि त्यो के भयो भने त्यो सिरिजहरू पनि त्यो अनुकरण गर्ने आर्टिस्टले कलाकारले जो हेर्छ त्यो चाहिँ आफ्नो क्यानभासमा पोख्छ आफ्नो स्टुडियोमा आएर। जब यसैपालिको एक्जिबिसनमा रामायण कथा भन्दाखेरि सीता हरण भएर गएको श्रीलङ्का जाँदाखेरिको त्यहाँको जब फर्केर आएँ त्यतिखेर चाहिँ अशोक वाटिकाको दृश्य मैले श्रीलङ्कन आर्टिकलहरू राखेर बनाएँ। त्यसै न्युयोर्क जाँदाखेरि न्युयोर्क सिरिज गरेर त्यहाँ एक्जिबिसन भयो। यो निरन्तर हो,
हरेक उसबाट सिकिराख्नु, सिक्दै अगाडि बढ्दै गइरहेछु भन्नुभयो
हो।
अब नेपालमा चाहिँ आर्टिस्टहरूलाई अलिक गाह्रै छ भन्ने पनि आउँछ समय समयमा समाचारहरू त्यस्तोमा आइरहेको हुन्छ यहाँले चाहिँ कसरी बिताउनु भयो सृजना गर्नुभयो सृजनासँगै जीवनयापनको पनि कुरा हुन्छ आर्थिक पाटो पनि हुन्छ यसलाई चाहिँ यहाँको कस्तो रह्यो
यो धेरै गहन सवाल हो एउटा कलाकारले एउटा सृजनामा लागिरहँदाखेरि नेपाल जस्तो वातावरणमा कसरी बाँच्ने त एउटा च्यालेन्ज हो मेरो पनि आफ्नो म टेक्सटाइल डिजाइनर हो हामी कहाँ चाहिँ अब कोही कलाकार कला पढ्छु भनेर कसैले चाहिँ मान्दैन र त्यसमा पनि खासमा मिथिलाञ्चलमा यदि कला कलाकार भयो भने केही नजा केही गर्न नसकेपछि कलाकार हुन जान्छ भने जस्तो सोचाइ पनि हो तर अहिलेको परिस्थितिमा एउटा म अहिलेको आउने जेनेरेसनलाई के भन्न चाहन्छु भने कुनै पनि क्यारियर बिना सङ्घर्ष सबैमा हुन्छ तर कसै कुनै ठाउँमा अलि धेरै होला कसै ठाउँमा अलिक कम होला जब तपाईँ जब कुनै जीवनको जस्तो कि प्लस टू गरेर तपाईँ एउटा यस्तो ठाउँ ठाउँमा उभिनुहुन्छ जहाँको दुईवटा बाटो हुन्छ एउटा सुखको बाटो एउटा दुःखको बाटो यदि तपाईँ बिजनेसतिर लाग्नुभयो सिम्पल एउटा पानको दोकानै खोल्नुभयो भने तपाईँ सुखको बाटो रोज्नुभयो यदि तपाईँले सिर्जना साहित्य कला सङ्गीत सुन्नुभयो भने पक्कै पनि तपाईँ दुःखको बाटो रोज्नुभयो तपाईँलाई कहिले पनि तपाईँको गार्जियनले भन्दैन कि त यो बाटो रोज त डाक्टर भन् इन्जिनियर भन् वकिल भन् प्रोफेसर भन् नबन्न सके पनि प्रोफेसर त कमसेकम भन् भनेर भन्छन् तर कलाकार बन्नलाई कुनै पनि गार्जियनले कसैलाई पनि भन्दैन मेरो पनि गार्जियनले भन्नुभएको थिएन त्यसर्थ म चाहिँ टेक्सटाइल इन्जिनियरिङ गरेँ टेक्सटाइलमा आफ्नो लामो क्यारियर बिताएँ तर म कलालाई कहिले छोडिनँ किनकि त्यो भित्र मेरो आफ्नो प्यासनको कुरो थियो मेरो आफ्नो रुचिको कुरो थियो र त्यो आएर के भयो भने बिस्तारै आउँदै गएपछि त्यो सङ्घर्षका बाटाहरू यतिसम्म भन्नु न कमसेकम मैले सम्झँदा मेरो छोराको फिस तिर्नुपर्छ भनेर मलाई थाहा थियो हुँदैन थियो त्यो मेरो श्रीमतीले त्यो म्यानेज गर्थिन् कति खर्च आयो कति के आयो त्यो चाहिँ सबै जिम्मा उहाँको थियो र उसले गर्दाखेरि हुनसक्छ म आज यो ठाउँमा आइपुगेको हो
यो प्रश्न किन पनि गरेको भने यहाँले अघि एक्जिबिसनको दौरान आएका युवाहरूलाई मिथिला आर्टमा लाग भनेर प्रेरित गरिराख्नु भएको थियो यहाँले पछिल्लो समय मिथिला आर्टलाई प्रमोट गर्नको लागि चाहिँ प्रवर्धन गर्नको लागि निकै प्रयास गर्नुभएको छ होइन
त्यसमा के छ भने जस्तो के हो मैले अब कुन कुन दृष्टिकोणबाट कुन कुन एङ्गलबाट कलाको विकास त मात्रै प्रवर्धन त मात्रै पेन्टिङ गरेर मात्रै त नहुने रहेछ त्यसको लागि लेख्नु पनि पर्यो त्यसको लागि बोल्नु पनि पर्यो त्यसका लागि अब विभिन्न निकायहरूमा अब हामीले मेरो क्यारियरमा त्यो लामो समय आएँ म नेपाल एकाडेमी अफ फाइन आर्ट्समा काउन्सिल मेम्बर भएँ फोक आर्ट डिपार्टमेन्टको एचओडी भएँ हेड अफ द डिपार्टमेन्ट भएँ त्यसले गर्दाखेरि मैले देश विदेश आफ्नो देश हेर्न पाएँ त्यसका संस्कृतिहरू जान्न पाएँ अनि एउटा हामी विश्वमा यदि केही दिन सक्छौँ भने त्यो हाम्रो कलाको माध्यमले हामी दिन सक्छौँ जस्तो मलाई लाग्छ हामी साइन्सको विकास गरेर धेरै त्यति नहोला तर चाहिँ सहजै हामीहरू भूमिबाट हामी नेपाली कलालाई यदि हामी विश्वमाझमा पुर्याउन सक्यौँ भने मैले यो अनुभव गरेँ तसर्थ म प्रत्येक समयमा म आफ्नो युवा पुस्तालाई पनि रुचि भएका पुस्ताहरूलाई युवाहरूलाई पनि भन्ने गर्छु तपाईँहरू पढ्नुहोस् क्यारियर रूपमा आउनुहोस् अब हामीले जुन सङ्घर्ष गऱ्यौँ तपाईँहरूले त्यो सङ्घर्षमा गर्नु पर्दैन राष्ट्रिय जनक विश्वविद्यालय जनकपुरमा विश्वविद्यालय खोल्यो त्योभित्र मिथिला ब्याचलर इन मिथिला आर्ट भनेर एउटा कोर्स स्टडी हामीले बनायौँ त्यो जिम्मेवारी मेरोमा आएको पनि थियो र त्योलाई म सहज एउटा सम्पादन गरेँ र अहिले न्यू ब्याच पनि एडमिसन पनि भइसक्यो अब पढाइको व्यवस्था त्यहाँ हुँदैछ पढाइ हुन सुरु भइसक्यो भने यो एउटा हामीले गर्न सक्ने काम त हामीले गर्दै जानुपर्छ नि त
यहाँले भन्नुभयो होइन विश्व सामु मिथिला आर्टलाई चिनाउन चाहिँ के कस्ता प्रयासहरू अझ गर्नुपर्छ भन्ने लाग्छ यहाँलाई
अब फेरि त्यो राज्यसँग आएर जोडिन्छ कलाकारले आफ्नो क्षमताले त गरिरहनु भएको छ तर त्यसमा चाहिँ राज्यको भूमिका त्यति देखिदिएको छैन अझै पनि प्रयासरत छैन या त ओझेलमा पारिएको छ जे सुविधा पनि छ जे एउटा स्पेसहरू जुन क्रिएट हुन जान्छ त्यसमा पनि मिथिला आर्टलाई सबभन्दा पछाडि गरेर राख्ने गरिन्छ तर मेरो भनाइ के हो भने यदि हामी नेपाली समग्र नेपाली कलाको कुरा गर्छौँ भने मिथिला कलालाई छुटाउन मिल्दैन त्यो मिथिला कलालाई छुटायो भने त्यो नेपाली कला पुरा हुँदैन
मिथिला कला के मानेमा पृथक छ नेपालमा भइरहेका अरू आर्टहरूलाई तुलना गर्दा
अब सबभन्दा पहिला त यसको इतिहासमा पनि अलिक खोतोल्नु पर्दै हुन्छ. मिथिला क्षेत्र भनेको कुनै राज्य देश अहिले तपाईँ हामी मोडर्न एटलसमा मोडर्न म्यापमा खोज्दै जाँदाखेरि वर्ल्ड म्यापमा हामी पाउँदैनौँ. तर एउटा यो सभ्यता र संस्कृति जीवित सभ्यता र संस्कृति हो. त्यसका भाषा 700-800 वर्ष पुरानो छ. त्यहाँका कविताहरू, त्यहाँका गीतनादहरू, त्यसका राजाका जनकका विवेकका साम्राज्यको शिक्षाको प्रभाव, त्यसको प्रभाव कुनै समयमा बङ्गालसम्म गएको थियो. त्यो सबै कुरा आफ्नो ठाउँमा छ. तसर्थ यो मिथिला संस्कृति भनेको पनि एउटा विशेष बोकेको एउटा इतिहास बोकेको एउटा सभ्यता हो. तसर्थ यसको चित्रकला हेरौँ, चाहे साहित्यहरू हेरौँ, सङ्गीतका कलाहरू हेरौँ, लोकबाजाहरू हेरौँ, सबैको आफ्नो महत्त्व छ. र त्यसले चाहिँ त्यो सहजै सबैलाई आफ्नो आफूतिर आकर्षित गर्ने गर्छ. त्यहाँका आर्किटेक्ट होस् या त्यहाँका खानपान हुन् या पहिरन हुन् लुगा हुन् त्यो सहजै विश्वलाई हामी यसले चाहिँ हाम्रो पर्यटनलाई पनि यसले चाहिँ एउटा धेरै एउटा राम्रो स्पेस दिन सक्छ र पर्यटकहरूलाई बोलाउन यसले चाहिँ हाम्रो अर्थनीतिलाई पनि चेन्ज गर्न सक्छ स्थानीय अर्थनीतिलाई.
र श्रोताबिन्द मिथिला कलाका सर्जक एससी सुमनसँग चित्रकला मिथिला कस्मोस भाग सात जर्नी अफ पिलग्रिमका बारेमा भएको यो प्रदर्शनका बारेमा कुराकानी सुन्नुभयो. र हामी जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसपिएसको समर्थन वा विरोध छैन. र श्रोताबिन्द अब चाहिँ कार्यक्रममा अन्तिमतिर आइसकेका छौँ. अन्तिम व्यापारिक विश्रामको समय भएको छ. यस पछाडि चाहिँ हामी अलिकति खेलकुदको प्रसङ्ग र केही गीतलाई जोड्नेछौँ. अहिलेलाई ब्रेक लिनतर्फ लागौँ. र पुनः स्वागत छ श्रोताबिन्द. यसबेस स्वदेशीमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ. म कृष्ण पोखरेल यहाँहरूको साथमा रहेको छु. र यो अब चाहिँ केही 10 मिनट जतिको समय मात्र बाँकी छ. हामीले धेरै कुराहरू कार्यक्रममा प्रस्तुत गरिसकेका छौँ. अब यहाँले सुन्न भ्याउनु भएन भने अब रेडियोको क्याचअप सँगसँगै अब पहिल्यैदेखि सुरुदेखि कार्यक्रम सुन्नुभएको छैन भने चाहिँ नि क्याचअप पनि सुन्न सक्नुहुन्छ. अब बिहिबारको दिन सुनिराख्नु भएको छ भने त अब फेरि आइतबारको दिनमा पनि कार्यक्रम पुनर्प्रसारण भइ नै हाल्छ. र थप जानकारीहरू, नयाँ रिपोर्टहरू, पोडकास्टहरू, समाचार र फिचरहरू हेर्नको लागि र सुन्नको लागि चाहिँ हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा यहाँहरू जान सक्नुहुनेछ. र श्रोताबिन्द अब चाहिँ अघि कार्यक्रममा भने जस्तै अलिकति खेलकुदको कुरालाई चोड्नतर्फ लागौँ. र श्रोताबिन्द विश्वकै सबैभन्दा ठुलो टेनिस प्रतियोगिता मध्ये अस्ट्रेलियन ओपन मेलबर्नमा सुरु भएको छ. यस वर्षको अस्ट्रेलियन ग्रान्ड स्ल्याममा के हुँदैछ त यस सम्बन्धी मुख्य विवरणहरू लगायत प्रतियोगितामा भाग लिएका प्रमुख खेलाडीहरूका बारेमा विस्तृत रूपमा बुझौँ यो रिपोर्टमा. र प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी सुशील चालिसे.
छुट्टीको मौसम सकिनै लागे पनि टेनिस प्रशंसकहरूका लागि उत्सव भने अब सुरु हुँदैछ. यो महिनादेखि सुरु हुने अस्ट्रेलियन ओपन आफ्नो 114 संस्करणका साथ मेलबर्न पार्कमा फर्किएको छ भने विश्वभरबाट आएका चर्चित तथा नयाँ उदयमान खेलाडीहरू प्रतिष्ठित निलो कोर्टमा कडा प्रतिस्पर्धा गर्न जुटिरहेका छन्. पुरुषतर्फ शीर्ष स्थानमा रहेका खेलाडीहरू कार्लोस अल्काराज र यानिक सिनर तयारीका लागि मेलबर्न आइपुगेका छन्. विश्व वरियताको पहिलो स्थानमा रहेका अल्काराज 6 पटकका ग्रान्ड स्ल्याम च्याम्पियन हुन्. तर मेलबर्नमा उनी अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ्न सकेका छैनन्. उता दोस्रो स्थानमा रहेका सिनर भने 2024 र 2025 हासिल गरेको सफलतापछि लगातार तेस्रो वर्ष पनि आफ्नो अस्ट्रेलियन ओपन उपाधि जोगाउने लक्ष्यमा रहेका छन्. प्रतियोगितामा एक अर्कासँग प्रतिस्पर्धा गर्न पाउँदा दुवै खेलाडी उत्साहित रहेको बताएका छन्.
That's what I keep from this good rivalry. I think everybody needs someone that pushes you to be better, to give your 100%, and I think that's what we are doing every time.
Yeah, I mean we are. I believe everyone is different, in a way. So it's good for the sport, to have different personalities and game styles and. It's great, to share the court with him. I see a completely different point of view, how to approach, certain points.
विश्व वरियताको चौथो स्थानमा रहेका नोभाक जोकोभिच, जसले पुरुषतर्फ सबैभन्दा बढी 10 पटकको अस्ट्रेलियन ओपन उपाधि जितेका छन् भने, यस वर्ष पनि युवा खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै आफ्नो कीर्तिमान अझ बढाउने तयारीमा छन्। ग्रान्ड स्ल्याम श्रृङ्खलामा पेरिसको फ्रेन्च ओपन, लन्डनको विम्बल्डन च्याम्पियनसिप र न्युयोर्कको युएस ओपनसँग जोडिएको अस्ट्रेलियन ओपन हरेक वर्ष आयोजना हुने 4 प्रमुख टेनिस प्रतियोगितामध्ये पहिलो हो। यस प्रतियोगितामा पुरुष र महिला सिङ्गल्स, डबल्स, मिक्स डबल्स, जुनियर च्याम्पियनसिप, व्हीलचेयर टेनिस, प्रदर्शनी खेलहरूसहित अन्य थुप्रै विधाहरू समावेश हुन्छन्। अस्ट्रेलियन ओपन 2026 को कुल पुरस्कार रकम 16% वृद्धि भई 11.15 करोड डलर रहेको छ, जुन प्रतियोगिताको इतिहासमै सबैभन्दा उच्च हो। गत सोमबार जनवरी 12 सुरु भएको प्रतियोगिता, जहाँ दर्जनौं कम ऱ्याङ्क भएका खेलाडीहरू मुख्य ड्रमा स्थान सुरक्षित गर्न क्वालिफाइङ खेलहरूमा भाग लिइरहेका छन्। मेन ड्र आइतबार जनवरी 18 सुरु भई 2 हप्तासम्म चल्नेछ। गत वर्ष अमेरिकाकी 30 वर्षीय म्याडिसन किजले महिलातर्फको अस्ट्रेलियन ओपन उपाधि जितेकी थिइन्, जुन उनको जीवनको पहिलो ग्रान्ड स्ल्याम उपाधि थियो। हाल विश्व वरियताको 9 स्थानमा रहेकी किजले टेनिस कहिलेकाहीँ अनिश्चित हुने भए पनि यस वर्ष आफ्नो उपाधि रक्षा गर्ने आशा व्यक्त गरेकी छिन्।
Expectations go up, so I think I've played the past year with higher expectations, but I have learned that you can't ever really replicate what you used to do, so I think I'm really just trying to go out and start the year off as best as I can and play some really good tennis, and excited to see how all of the chips fall.
गत वर्ष उपविजेता रहेकी तथा विश्व वरियताको महिलातर्फको पहिलो स्थानमा रहेकी टेनिस खेलाडी अरिना साबालाङ्का यस वर्ष उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएकी छिन्। बेलारुसकी खेलाडी साबालाङ्काले यही महिनाको सुरुवातमा ब्रिस्बेन इन्टरनेसनलको उपाधि जितेकी थिइन्। सोही जितबाट प्राप्त आत्मविश्वासलाई निरन्तरता दिँदै उनले अस्ट्रेलियन ओपनमा उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरेकी छिन्।
Yeah, it's super special. I'm happy to hold this trophy. I'm happy to start season on a very strong note. Nobody knows what's going to happen in the future, but the only one thing I'm sure is that I'll be there. I'll be fighting. I'll do my best to go as far as possible and do a little bit better than I did last year. And that's where is my focus. My focus is on my game, on developing myself and making sure that I'm strong and healthy heading to the AO.
महिलातर्फको चौथो स्थानमा रहेकी तथा फ्रेन्च ओपन विजेता अमेरिकी खेलाडी कोको गफले अस्ट्रेलियामा आफ्नो सिजन जोरदार रूपमा सुरु गर्ने आशा व्यक्त गरेकी छिन्। उनले च्यानल 9 कुराकानीमा प्रशिक्षणमा कडा मेहनत गरिरहेकी बताइन्।
Last year I felt like it started off my season pretty strong, so looking forward to hopefully doing the same thing, but yeah, you never know what to expect at the start of the year, you know, even practicing for a few weeks straight, so hopefully the things that I've been working on in practice can translate over.
यस वर्ष ध्यान दिनुपर्ने अर्की चर्चित खेलाडी हुन् पोल्यान्डकी इगा स्विओन्टेक। गत वर्ष विम्बल्डनको उपाधि जितेकी स्विओन्टेक हाल विश्व वरियताको 2 स्थानमा छिन्। अस्ट्रेलियन ओपनमा घरेलु समर्थकको आशा भने पुरुषतर्फका 6 नम्बरमा रहेका खेलाडी एलेक्स डिमिनोरमाथि केन्द्रित छ। पछिल्लो समय उत्कृष्ट लयमा रहेका डिमिनोरले हालै सिडनीमा सम्पन्न युनाइटेड कपमा पोल्यान्डका होबर्ट होर्कासलाई पराजित गरेका थिए। गत वर्ष क्वार्टर फाइनलसम्मको यात्रा तय गरेका डिमिनोरले अस्ट्रेलियन ओपनको युट्युब च्यानलसँग कुरा गर्दै यसपटक उपाधिका लागि बलियो दावेदारका रूपमा आफू प्रस्तुत हुने बताएका छन्।
What I've been doing the last couple of years and hopefully be a threat to those be a threat for the title. That would be very very nice.
उदयमान खेलाडी माया जोइन्ट यस वर्ष सबैको ध्यान खिच्न सफल अर्की एक अस्ट्रेलियन खेलाडी हुन्। 19 वर्षीय जोइन्टले पछिल्ला 2 वर्षमा उल्लेखनीय प्रगति गरेकी छिन्। सन् 2024 सुरुवातमा विश्व वरियतामा 684 स्थानमा रहेकी उनी सन् 2025 अन्त्यसम्म आइपुग्दा विश्व नम्बर 32 उक्लिन सफल भएकी छिन्। यस वर्षको अस्ट्रेलियन ओपनमा जोइन्ट सिडेड खेलाडीका रूपमा सहभागी हुने निश्चित भइसकेको छ, जसको मतलब उनले कम्तीमा पनि 3rd राउन्डसम्म उच्च वरियताका खेलाडीको सामना गर्नुपर्ने छैन। यसले गर्दा प्रतियोगितामा लामो समयसम्म टिकिरहन उनलाई सजिलो हुन्छ। विश्व वरियताको शीर्ष 100 स्थानभित्र रहेका अन्य खेलाडीहरूमा महिला एकलतर्फ डारिया कासात्किना र आइला टोम्यानोविच रहेका छन्। पुरुषतर्फ भने एलेक्सी पपरिन र एडम वाल्टनले अस्ट्रेलियाको प्रतिनिधित्व गर्नेछन्। अस्ट्रेलियन ओपनका खेलहरू प्रत्यक्ष हेर्न चाहनुहुन्छ भने च्यानल 9 र यसको स्ट्रिमिङ प्लेटफर्म 9 नाउ मार्फत निशुल्क रूपमा हेर्न सक्नुहुनेछ। यसै गरी स्ट्यान स्पोर्ट्स र अन डिमान्डमा पनि सबै खेलहरू प्रत्यक्ष रूपमा हेर्न सकिनेछ।
र श्रोताबिन, विश्वकै सबैभन्दा ठुलो टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनका बारेमा यो विस्तृतमा रिपोर्ट सुन्नुभयो र यो रिपोर्ट पनि हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा उपलब्ध रहेको छ। र यो रिपोर्ट सँगसँगै कार्यक्रमको निर्धारित समय पनि सकिने लागेको छ र अन्तिममा एउटा गीत राख्दै यहाँहरूबाट बिदा हुने अनुमति लिन चाहन्छु। र यो गीत चाहिँ अब केही वर्ष अगाडि, केही एक दुई वर्ष अगाडि प्रदर्शन भएको चलचित्र पशुपति प्रसाद भस्मे डनबाट र कालीप्रसाद बास्कोटाको आवाजमा राख्दै म कृष्ण पोखरेललाई कार्यक्रमबाट बिदा दिनुहोस्। अर्को कार्यक्रममा भेट हुने नै छ। नमस्ते।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।